नमस्ते, आज हामी विक्रम सम्वत 2082-83का लागि नेपालमा के कस्ता व्यावसायिक अवसरहरू छन् भनेर अलि गहिरिएर हेर्दैछौ।
हो,
यसको लागि हामीले नेपाली बिजको एउटा लेखलाई आधार बनाएका छौं। उहाँहरूले नेपालको अर्थतन्त्रमा मतलब ठूलै परिवर्तन आइरहेको संकेत गर्नुभएको छ।
एकदम, लेखले के भन्छ भने 90 दशकको त्यो उदारीकरणपछि यस्तो खालको के रे ठोस परिवर्तन पहिलो पटक देखिँदैछ जस्तो छ।
हो र, त्यो त चाखलाग्दो कुरा भयो।
हो नि, र यो परिवर्तन त्यस्तो सामान्य होइन। सुधारिएको पूर्वाधार अनि सरकारी काम कारवाही पनि डिजिटल हुँदैछन् त, अनि युवाहरू प्रविधिमा निकै अगाडि छन्। यी सबै मिलेर एउटा नयाँ आर्थिक वातावरण नै बन्दैछ। यो सतही मात्र होइन, व्यवसाय गर्ने तरिका नै बदलिने खालको छ।
अनि यसमा सरकारको पनि हात छ जस्तो देखियो नि, होइन? त्यो बजेटमा पनि त 2082-83 बजेटमा डिजिटल पूर्वाधार अनि नवीकरणीय ऊर्जा स्टार्टअपहरूलाई सघाउन कतिरे 1.75 ट्रिलियन रुपियाँ छुट्याएको छ भनिन्छ।
ओ, ठूलो रकम हो त्यो। अनि नेपाल राष्ट्र ब्याङ्कले पनि त्यो भुक्तानी प्रणालीमा सुधार ल्याएको छ। कम्पनी एन पनि अलि सरल बनाउने प्रयास भइरहेको छ। यसले पक्कै पनि उद्यमीहरूलाई सजिलो बनाएको छ,
हौसला बढेको होला नि।
निश्चित रूपमा, अनि यसको नतिजा पनि देखिन थालेको छ। लेख अनुसार प्रविधि र फिनटेक जस्ता क्षेत्रमा त 40% भन्दा बढी नाफाको सम्भावना छ रे।
ए, 40%, त्यो त धेरै हो।
हो नि, अनि अर्ग्यानिक खेतीकै कुरा गर्ने हो भने त्यसमा पनि 40-80% बढी मूल्य पाइन्छ रे। यसले बजार कता जाँदैछ भन्ने देखाउँछ।
स्वास्थ्यप्रति मान्छे सचेत हुँदैछन्।
त्यही त, अनि स्टार्टअप इकोसिस्टमको लागि पनि त सरकारले 8.5 अर्ब छुट्याएको छ। निर्यात प्रक्रिया पनि पहिले भन्दा 35% छिटो भएको छ भनिन्छ। वातावरण बन्दैछ,
निकै राम्रो संकेतहरू। ल, त्यसो भए नेपाली बिजको लेखले औल्याएका ती 10 अवसरहरू के हुन् त? अलि छुटकरीमा हेरौँ न। पहिलो त ई कमर्स छ, तर यो हामीले सोचेको जस्तो सामान्य अनलाइन सपिङ मात्रै होइन होला, होइन?
होइन, त्यो भन्दा अलि फरक। लेखले के भन्छ भने विशेष भर्टिकल मार्केट, मतलब कुनै खास क्षेत्रमा केन्द्रित बजार, जस्तै कृषि उत्पादन मात्र बेच्ने वा हस्तकला मात्र।
ए, बुझे।
अनि B2B, मतलब बिजनेस टु बिजनेस प्लेटफर्ममा ठूलो सम्भावना छ। सस्तो डिल फुडम्यान्डु त छन् उपभोक्ताका लागि, तर अब अझ विशेष क्षेत्रतिर जानुपर्छ भन्छ।
ठिक छ, अनि दोस्रो पर्यटन र आतिथ्य, यसमा के छ त नयाँ? नेपालमा पर्यटन त पुरानै हो नि।
पुरानै भए पनि अब तरिका बदल्नु पर्यो भन्छ लेखले। ट्रेकिङ र होटल मात्र होइन, अनुभवात्मक अनि दिगो पर्यटनमा जोड दिनु पर्यो।
जस्तै
घले गाउँको होमस्टेले कस्तो राम्रो स्थानीय अनुभव दिन्छ, वा त्यो स्थिति हेलिकप्टरले दिने अनुभव फरक छ। अब पर्यटकहरू हेर्न मात्र होइन, केही गर्न र अनुभव गर्न खोज्छन्।
हो त नि। अनि तेस्रो अर्ग्यानिक खेती, तपाईँले अघि त्यो 40-80% प्रिमियमको कुरा गर्नुभयो, यो घरेलु बजारले गर्दा मात्र हो कि बाहिर पठाउने सम्भावना पनि छ?
दुवै हो, घरभित्र स्वास्थ्यको चेतना बढेको छ, तर बाहिर पठाउने सम्भावना पनि निकै राम्रो छ। लेखले त उत्पादनदेखि लिएर त्यो प्रमाणीकरण अनि सप्लाई चेन व्यवस्थापन सबै अवसर छ भनेको छ।
शुभम अर्ग्यानिक फार्म जस्ताले गरेकै छन् नि, होइन?
हो, गरेका छन्, तर यसलाई ठूलो स्केलमा लैजानु पर्यो। त्यहाँ चुनौती छ, तर अवसर पनि त्यही छ।
चौथो, नवीकरणीय ऊर्जा। ठूला जलविद्युत त छँदैछन्, तर साना परियोजना, खास गरी सोलरमा किन जोड दिएको होला?
ठूला परियोजना त चाहिन्छ नै, तर लेखले के देख्छ भने साना घरघरमा जडान हुने सोलर र त्यसको मर्मतमा छिटो नाफा हुन्छ, रोजगारी पनि धेरै सिर्जना हुन्छ। अलि विकेन्द्रित खालको, घाम पावर जस्ता कम्पनीले यही गरिरहेका छन् नि।
यो पनि राम्रो कुरा हो।
ल, अब बाँकी 6 वडालाई अलि सरसर्ती हेरौँ है त। 5 आइटी सेवा निर्यात। लिपफ्रग, क्लाउड फ्याक्ट्री जस्ता कम्पनीहरू त छन्, तर यहाँ गुणस्तर कत्तिको महत्त्वपूर्ण हुन्छ? एकदमै महत्त्वपूर्ण। लेखले त्यही भनेको छ, अब सस्तोमा मात्र काम गरेर भएन, उच्च गुणस्तर, विशेष सिप अनि भरपर्दा हुनु पर्यो विश्व बजारमा टिक्न।
ठिक हो। 6 डिजिटल मार्केटिङ। नेपाली बिजनेसहरू अनलाइन जाँदैछन्, माग त बढिहाल्छ।
हो, तर यसमा स्थानीय बजार राम्ररी बुझेको हुनु पर्यो, त्यो चाहिँ महत्त्वपूर्ण छ।
7 स्वास्थ्य सेवा, यसमा के छ नयाँ?
टेलिमेडिसिन अनि त्यो मेडिकल उपकरणहरूको वितरण व्यवस्थापन जस्ता कुरामा नवीनता ल्याउने अवसर छ। ओम्नी अस्पताल जस्ताले केही गरिरहेका छन्।
आठौं शिक्षा प्रविधि एटेक, कारखाना जस्ता संस्थाहरू छन्, डिजिटल लर्निङ, सिप विकास
हो, यसमा पनि ठूलो सम्भावना छ। नौ फिनटेक त छँदैछ, ई सेवाले गर्दा कति सजिलो भएको छ। डिजिटल भुक्तानी, सानोतिनो ऋण लगानीका सेवाहरू, यो त एकदमै छिटो बढिरहेको क्षेत्र
हो त नि। यी पछिल्ला तीनवटै त प्रविधिमै आधारित भए
हो, र प्रविधिले पहुँच र दक्षता दुवै बढाउँछ। अनि अन्तिम दशौं, लजिस्टिक र यातायात, बाटोघाटो बन्दैछ, ई कमर्स बढ्दैछ, यो त नभई नहुने भयो।
अखौले कस्तो परिवर्तन ल्यायो सहरमा।
त्यही त, तर लेखले त्यो लास्ट माइल डिलिभरी, मतलब घरसम्मै सामान पुर्याउने, अनि गोदाम व्यवस्थापन, भन्सार क्लियरेन्स जस्ता कुरामा अझै धेरै अवसर छ भन्छ।
ए, भनेपछि अवसरै अवसर छन्। अनि यी अवसरहरूलाई सघाउने खालका अरू कुरा पनि छन् नि, होइन? त्यो सरकारको 8.5 अर्ब लगानी, स्टार्टअप नेपाल जस्ता कार्यक्रम
हो, ती एकदम महत्त्वपूर्ण छन्। निर्यात नीति पनि सुधारिएको छ। कपडा, हस्तकला, प्रशोधित खाना, आइटी सेवाहरू बाहिर पठाउने राम्रो सम्भावना छ।
अनि गाउँतिर नि?
प्रविधिले गर्दा गाउँ र सहरको दूरी घट्दैछ। कृषिमा आधारित व्यापार, डिजिटल साक्षरता बढाउने खालका व्यवसायहरू गाउँमा पनि सम्भव भएका छन्। महिला उद्यमीहरूलाई पनि त लक्षित कार्यक्रमहरू छन्, कर्जा सुविधा पनि छ।
लगानीको लागि ब्याङ्क बाहेक अरू विकल्प पनि बढेका छन्।
बढेका छन्। एन्जल लगानीकर्ता, भेन्चर क्यापिटल, सरकारी अनुदानहरू पनि उपलब्ध हुन थालेका छन्। कर छुटका कुराहरू पनि छन्।
भनेपछि समग्रमा हेर्दा 2082-83 व्यावसायिक वातावरण निकै आशालाग्दो देखिन्छ। तर सफल हुन त स्थानीय बजार बुझ्नु पर्यो, नयाँ सोच ल्याउनु पर्यो, होइन त?
एकदम, त्यत्तिकै हुँदैन। बजार अनुसन्धान गर्नु पर्यो, राम्रो योजना बनाउनु पर्यो, अनि त्यसलाई लागू गर्दै जानु पर्यो। अवसर देखेर मात्र भएन, त्यसलाई समात्न सक्नु पर्यो।
हो, यो सबै छलफलपछि एउटा प्रश्न चाहिँ मनमा आयो, यो हाम्रा श्रोतालाई पनि सोच्न छोडौं न त। नेपालमा चुनौतीहरू पनि छन् नि, जस्तै पूर्वाधारको कमी होला, दक्ष जनशक्ति नपुगोला। यिनै चुनौतीहरूलाई चाहिँ कसरी एउटा, मतलब, नयाँ किसिमको अवसरमा बदल्न सकिन्छ होला?
राम्रो प्रश्न हो।
के यी हाम्रा कमजोरीहरू नै हाम्रो मौलिक समाधान खोज्ने अनि स्थानीय र सायद विश्व बजारमै फरक पहिचान बनाउने आधार बन्न सक्छन् कि? यसमा विचार गरौँ न।